अभिवादन। मानव अधिकार शिक्षा रेडियो कार्यक्रमबाट म रमेश प्रसाद तिमल सिन्हा, साथमा हुनुहुन्छ विशालजीत पालिखे। यो कार्यक्रम अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले काठमाडौँमा तयार पारेको हो। मानव अधिकार शिक्षा रेडियो कार्यक्रम हरेक आइतबार बिहान 8:15 जाँदा रेडियो नेपालबाट प्रसारण हुन्छ। रेडियो नेपालको मिडियम वेभ प्रसारणका साथसाथै देशका विभिन्न क्षेत्रमा रहेका रेडियो नेपालका आफ्नै एफएम स्टेशन 98, 100 र 103 MHz पनि यो कार्यक्रम प्रसारण हुन्छ। तपाईँ यो कार्यक्रम www.insec.org.np र www.nepalmediaonline.com पनि पाएक पर्ने समयमा सुन्न र डाउनलोड गर्न समेत सक्नुहुन्छ। मानव अधिकार शिक्षा रेडियो कार्यक्रम www.facebook.com/insecradio फेसबुक पेज लाइक गरी सो पेजमा पनि सुन्न सक्नुहुन्छ। फेसबुक पेजबाट कार्यक्रममा सहभागिता जनाउन समेत सकिन्छ। हरेक वर्ष जुन 12 दिन बाल श्रम विरूद्धको विश्व दिवस मनाइन्छ। बाल श्रम अन्त्यका लागि ठूलो संख्याका राष्ट्रिय र अन्तर्राष्ट्रिय गैर सरकारी संघ संस्थाले नेपालमा करोडौं लगानी र अभियान तथा सरकारी प्रयासले बाल श्रम न्यूनीकरणका लागि सकारात्मक काम भइरहेका छन्। आजको कार्यक्रम बाल श्रमको विषयमा केन्द्रित गरेका छौ। कार्यक्रममा बाल अधिकार कर्मी तारक धितालसँग गरिएको कुराकानी प्रस्तुत गर्छौ। त्यसै गरी मानव अधिकार शिक्षा रेडियो कार्यक्रममा गत महिनाका विजेता सहित मानव अधिकार सामान्य ज्ञान पनि प्रस्तुत गर्छौ। कार्यक्रम अवधिभर हामीलाई सुनेर साथ दिनुहोला र सुनिसकेपछि कार्यक्रमका बारेमा राय, सल्लाह, सुझाव र प्रतिक्रिया पठाएर सहयोग गर्नुहोला। कार्यक्रम शुरू गरौं बाल श्रम र यसको अन्त्यको पहलका विषयमा तयार पारिएको रेडियो सामग्रीबाट। बाल बालिकाहरू राष्ट्रका महत्वपूर्ण अंश हुन्। उनीहरूको शिक्षा, स्वास्थ्य, संरक्षण लगायत अन्य मानवाधिकारको संरक्षणमा राज्यको मुख्य दायित्व रहेको हुन्छ। तर बाल श्रम नेपालको एउटा दुखद वास्तविकता बन्न गएको छ। हाल नेपालमा 26 लाख भन्दा बढी बाल बालिकाहरू श्रम क्षेत्रमा रहेको अनुमान गरिएको छ भने लाखौं बाल बालिकाहरू शिक्षाबाट वञ्चित रहेको बताइन्छ। बाल बालिकाहरूको भविष्यसँग सिङ्गो समाजको भविष्य गाँसिएको हुन्छ। आजका बाल बालिकाको स्थितिमा सुधार आए मात्र भोलि देशको स्थितिमा सुधार आउन सक्छ। बाल बालिका हाम्रो समाजका प्रतिबिम्ब पनि हुन्। समाजको वर्तमान अवस्था कस्तो छ त भनेर हेर्नका लागि बाल बालिकाको स्थितिलाई हेरे पुग्छ। शिक्षा मानव जीवनको लागि अपरिहार्य कुरा हो। शिक्षाले नै जीवनको उद्देश्य, लक्ष्य एवं उपलब्धिहरूको परिपूर्ति गर्न मद्दत पुर्याउँछ। जीवनको शुरूआतसँगै प्राप्त गर्नुपर्ने शिक्षा यो कसैको लागि सहज र सरल हुने गर्छ भने कसैको लागि कठिन समेत हुने गरेको छ। विकसित राष्ट्रमा जन्मने बाल बालिकाहरूले आफ्ना जीवनको पूर्वार्धमा नै जीवन उपयोगी शिक्षा प्राप्त गरेका छन्। तर यो सुविधा वा अधिकार विश्वका सबै बाल बालिकाहरूले पाएका छैनन्। अझै पनि विश्वमा 1 करोड़को हाराहारीमा बाल बालिकाहरू शिक्षाबाट विमुख रहेका छन् भनिन्छ। खास गरी तेस्रो विश्वका बाल बालिकाहरू भोक, रोग, गरिबी र पछौटेपन जस्ता समस्याबाट ग्रसित रहेको वर्तमान अवस्थामा शिक्षा प्राप्त गर्नु अर्को चुनौतीको रूपमा देखा परिरहेको छ। अहिले भने हाम्रो देशमा शिक्षामा बाल बालिकाको पहुँचको अवस्थामा भने उल्लेखनीय सुधार आएको छ। 26 लाख भन्दा बढी बाल बालिकाहरू श्रमिकको रूपमा जीवन गुजार्न बाध्य छन्। बाल श्रमिकहरू शिक्षा र सिप विकासको अवसरबाट वञ्चित हुने हुँदा समग्र मुलुकको भावी जनशक्ति नै कमजोर र अनुत्पादक हुने डर छ। बाल बालिकाहरूको शोषण, दासताबाट मुक्त भई बाँच्न पाउने अधिकार, सुरक्षा, स्वास्थ्य संरक्षण, विकास, माया, हेरचाह पाउने अधिकारको प्रत्याभूति गर्नु राज्य र नागरिक समाजको समेत कर्तव्य हो। सबै प्रकारका श्रमहरू शोषणमूलक हुँदैनन्। श्रमलाई एक सकारात्मक र जीवनका लागि अत्यावश्यक सिपहरू सिक्ने प्रक्रियाको रूपमा पनि स्वीकार गरिएको छ। मुलुकको विद्यमान कानूनले तोकेको रोजगारमा प्रवेश गर्ने उमेर पूरा नगरेका बाल बालिकाहरूलाई उनीहरूको शारीरिक, मानसिक र बौद्धिक विकासमा बाधा पुग्ने श्रम नै बाल श्रम शोषण हो। हामी बाल श्रम शोषणको निर्मूलन र न्यूनीकरणको सन्दर्भमा राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रिय रूपमा नै थुप्रै नीति नियम, योजना, महासन्धि लगायतका विषयमा राज्य पक्षका रूपमा रहेका छौं। श्रम शोषणको अन्त्यका लागि शिक्षा अत्यन्त महत्वपूर्ण पक्षका रूपमा रहेको छ। वास्तवमा बाल श्रम शोषणको अँध्यारोलाई हटाउन शिक्षाको उज्यालो नै चाहिने हुन्छ। यिनै कुराहरूलाई ध्यानमा राखी बनेका नीति, नियम, योजना र महासन्धिहरूले बाल बालिकाहरूको शिक्षाको अधिकारलाई प्रत्याभूत गरेको छ। यसको साथै क्षेत्रीय तथा अन्तर्राष्ट्रिय रूपमा पनि थुप्रै प्रस्ताव, घोषणा र अभियानहरू सञ्चालनमा रहिरहेका छन्। जसलाई हामीले पनि अनुमोदन गरी आफ्नो प्रतिबद्धता जनाइसकेका छौं। संविधानको धारा 39 बाल अधिकारलाई लिपिबद्ध गरिएको छ। उक्त धाराको उपधारा 4 कुनै पनि बालबालिकालाई कल कारखाना, खानी वा यस्तै अन्य जोखिमपूर्ण काममा लगाउन पाइने छैन भनिएको छ। संविधान र अन्य कानूनहरूले नेपालमा बाल श्रमलाई कानून बमोजिम दण्डनीय भन्ने व्यवस्था गरेको छ। अब हामी प्रस्तुत गर्दैछौ बाल श्रम र बाल अधिकारका सन्दर्भमा बाल अधिकार कर्मी तारक धितालसँग गरिएको कुराकानी।
बाल बालिकाहरूको सन्दर्भमा हेर्ने हो भने 3-4 पाटोमा हेर्न जरुरी छ। अहिले केही राम्रा पक्ष पनि कुरा गर्छु म। अहिले बाल बालिकाको सन्दर्भमा हेर्दाखेरि शिक्षामा पहुँच बढेको छ, तर त्यसको गुणस्तर एकदमै चाहिने प्रश्न चिन्ह छ। त्यस्तै उनीहरूलाई शिक्षामा टिकाइ राख्ने त्यो समस्या देखिएको छ। स्वास्थ्यमा पनि पहुँच बढेको छ, केही चाहिँ आधारभूत खोपहरूमा सुधार आएको छ, तर पनि त्यो चाहिँ नि सबै बालबालिकाहरूलाई चाहिँ नि सहज पहुँचता त्यो अवस्था रहिराखेको छैन। र सबभन्दा ठुलो पाटो बालबालिकाको संरक्षणको विषयमा हामीले त्यति ध्यान दिन सकिराखेका छैनौँ। संरक्षण भन्ने बित्तिकै एउटा बाल श्रमका कुरा भयो, बालबालिका विरुद्ध हुने हिंसा दुर्व्यवहार शोषणका कुराहरू भयो, बालबालिकालाई चाहिने अनुशासनका नाममा दिने सजायका कुरा भयो, बालबालिकालाई प्रति गरिने झेपाईका कुराहरू भयो, भेदभावका कुराहरू भयो, यो चाहिने दिनहुँ जसो हामीले देखिराखेका छौँ। र यो बाल संरक्षणको पाटोमा हाम्रो उचित ध्यान पुग्न सकिराखेको छैन। र जबसम्म बालबालिकाहरू आफूलाई घर परिवारदेखि समुदाय र विद्यालयमा सुरक्षित महसुस गर्दैनन्, तबसम्म देशको शान्ति र समृद्धि भन्ने कुरा टाढा नै रहन्छ।
बाल बालिकाको समग्र अवस्थाको कुरा गर्दाखेरि बाल श्रम पनि एकदमै जटिल रूपमा उठ्ने गरेको छ। अहिले बाल श्रमको अवस्था चाहिँ नेपालमा दिन प्रतिदिन घट्दो क्रममा छ वा बढ्दो क्रममा छ?
हामीले विगतका दशकहरूको एउटा तथ्याङ्कलाई तुलना गर्यौँ भने बाल श्रमको संख्या केही घट्दै गएको चाहिँ नि देखिन्छ, होइन, दशक दशकको अध्ययनको गर्दाखेरि। र अब अहिले पछिल्लो अहिले अब यो 2018 लेबर फोर्स सर्वे भनेर चाहिँ नि गरेको छ तथ्याङ्क विभागले, त्यसको रिपोर्ट आइसकेको छैन, त्यसले पछिल्लो तथ्याङ्क देखाउला। तर पनि योभन्दा अगाडि तथ्याङ्क विभागले नै गरेको डाटामा हेर्ने हो भने यो चाहिँ नि 5-17 बालबालिकाहरूमा झन्डै 37% बालबालिकाहरू चाहिँ श्रममा संलग्न भएको देखिएको छ, र यो आफैमा ठुलो संख्या हो। त्यसकारण सबै बालबालिकाहरू विद्यालयमा अट्न सकेका छैनन्, विद्यालयभित्र गइसकेका छैनन् या विद्यालयमा टिकाइ राख्न सकेको छैन, त्यसकारण यो ठुलो संख्यामा बालबालिकाहरू चाहिँ श्रममा संलग्न भइराखेको स्थितिहरू छ। अहिले हेऱ्यौँ भने हामीले जहाँ श्रम छ त्यहाँ बाल श्रमको विद्यमानता पनि हामी देख्न सक्दछौँ। अब यसैलाई अन्त्य गर्न भनेर अब सरकारले एकदम चाहिँ बाल श्रम सम्बन्धी राष्ट्रिय गृहयोजना पनि ल्याइसकेको छ, तर अब यसको कार्यान्वयनको पक्ष एकदम चुनौतीपूर्ण पनि छ, र यसलाई हामी सबैको सहकार्यमा यसलाई कार्यान्वयन गर्न सक्यौँ भने मात्रै परिवर्तन सम्भव छ।
हामी कहाँ कानुन, नीति, नियम, निर्देशिका, कार्यविधिको त त्यति खाँचो छैन, कानुनकै मुख्य समस्या हो नि है?
हो, एकदमै, किनभने हामीले कानुनमा भन्यौँ भने त एकदम चाहिँ बालबालिकाको अधिकारलाई संविधान चित गरेका छौँ, त्यहाँ पनि बाल श्रमको चाहिँ गर्न नपाइने कुरा मौलिक हक अन्तर्गतै राखेको छ। अझ राज्यको नीतिहरूमा सबै प्रकारका बाल श्रम शोषणहरूलाई अन्त्य गर्ने भनेको छ, एकदम चाहिँ बालबालिकाको सर्वोत्तम हितलाई ध्यानमा दिने भनेको छ, र त्यो सँगसँगै ऐन कानुन पनि बालबालिका सम्बन्धी ऐन छ, बाल श्रम निषेध नियमित गर्ने ऐन नै छ। अब यसलाई पनि यो समयानुकूल परिमार्जनको क्रममा गइराखेको त्यो अवस्थामा रहेको छ। बालबालिका सम्बन्धी नीति छ, र अब अहिले बाल श्रमलाई नै गरेर एकदम चाहिँ 2069 चाहिँ एकदम जोखिमपूर्ण निकृष्ट प्रकारको बाल श्रमलाई अन्त्य गर्ने, र 2082 त सबै प्रकारका बाल श्रमलाई अन्त्य गर्ने भनेर राष्ट्रिय गृहयोजना पनि बनेको छ। त्यसले गर्दाखेरि नीतिगत रूपमा, सैद्धान्तिक रूपमा धेरै अगाडि छौँ, तर मूल कुरो अघि यहाँले भने जस्तो यसको व्यवहारिक कार्यान्वयनमा चाहिने समस्या देखिएको छ। अब व्यवहारिक कार्यान्वयन पनि कसरी हुँदो रहेछ भने अब त्यसलाई बजेट विनियोजन नगरिकन त्यसको कार्यक्रम अगाडि बढ्दैन। अब बजेट विनियोजन गर्दाखेरि त्यो छ भनेर अत्यन्त न्यून अपर्याप्त बजेट विनियोजन भयो भने अगाडि नै बढ्न नसक्ने भयो, अब त्यो खालको स्थितिहरू देखिएको छ।
वर्षैपछि बाल श्रम न्यूनीकरणका लागि विभिन्न अभियानहरू सञ्चालन गर्छौँ, त्यो सरकारी तौरबाट होस् वा गैर सरकारी तौरबाट, यी अभियानहरूले चाहिँ कतिको सकारात्मक नतिजाहरू ल्याइराखेका छ?
अब यस्तो अभियानहरू भनेको यो वास्तवमा एक खालले त्यो विषयलाई महत्व दिने र स्मरण गर्ने चाहिने दिन हो र यसलाई अब हामी कहाँ अलिकति गलत ट्रेन्ड छ यो चाहिँ यस्तो मनाउनै पर्छ भनेर यस्तो झारा टार्ने हिसाबले मनाउने यस्तो चलन पनि छ तर वास्तवमा हुनुपर्ने यतिखेर चाहिँ यस्ता दिवसहरू मनाउँदाखेरि वास्तवमा हाम्रा कार्यक्रमहरू कति प्रभावकारी भए किन भएनन् र आगामी वर्षहरूमा हामी के गर्छौँ भनेर प्रतिबद्धता जनाउने दिन पनि हो र आफूले गरेका कामहरूको पुनरावलोकन गर्ने दिन पनि हो तर अब कतिपय मान्छेले यसलाई एकदमै नकारात्मक रूपमा पनि लिन्छन् तर म यसलाई सकारात्मक रूपमा यस्ता दिवसहरू मनाइनु पर्दछ तर मनाउँदाखेरि मैले अघि भने जस्तै हाम्रा कामहरूको पुनरावलोकन गर्ने र प्रतिबद्धता जनाउने र यो विषयलाई चाहिने बढी स्मरण गर्ने मान्छेलाई सचेत गराउने जिम्मेवार बनाउने कुराहरूमा यस्ता दिवसहरूको महत्व हुन्छ।
यो बाल श्रम निषेध गर्नका लागि भनौँ अथवा सम्पूर्ण बाल बालिकालाई श्रमबाट बाहिर ल्याउनका लागि सरकारी पक्षको भूमिका त छँदैछ, हामी जस्तो नागरिक अभियन्ता अथवा भनौँ सञ्चार माध्यमहरूको पनि केही न केही भूमिका त हुँदो हो नि है?
एकदमै छ, किनभने नागरिक समाज सञ्चार माध्यम र सरकारी निकायहरूको सहकार्यमा नै यसलाई टुङ्ग्याउन सकिन्छ, सरकारले मात्रै गरेर पनि पुग्दैन र यसको निम्ति चाहिने तीन चारवटा कुराहरूमा नागरिक समाज र मिडियाले ध्यान दिनु जरुरी छ। पहिलो यसको बारेमा बाल श्रम किन छ भन्दाखेरि हामी सामाजिक रूपमा यसलाई एकदम चाहिँ स्वीकार गरिएको अवस्थाहरू छ, मान्छेहरू यसबारेमा सचेत छैनन्, यसको चाहिँ असरका बारेमा सचेत छैनन्, क्षणिक लाभका हिसाबले बाल बालिकालाई चाहिँ काममा पठाइएको इभन परिवार समेत पठाएको अवस्थाहरू छ भने त्यस कारण यसको बारेमा बाल बालिकादेखि लिएर परिवारसम्मलाई चाहिँ सचेत गराउने काम एकदम महत्त्वपूर्ण कुरा हो। दोस्रो कुरो बाल श्रम शोषण भइराखेका घटनाहरू छन् भने त्यसलाई चाहिँ त्यत्तिकै छोड्ने होइन, त्यसलाई कारवाहीका क्रममा ल्याउनका निम्ति उजुरी गर्ने र उजुरीका संयन्त्रहरू सरकारी संयन्त्रहरूलाई क्रियाशील बनाउने कुराहरूमा अर्को महत्त्वपूर्ण भूमिका हुन्छ, किनभने उजुरी नै परेन भने कानुन पनि कार्यान्वयन भएन, त्यो निकाय पनि आफै कार्यान्वयन हुँदैन, त्यसले गर्दाखेरि त्यो काममा सहजीकरण गर्न जरुरी छ। अर्को तेस्रो पक्ष भनेको चाहिँ साँच्चै नै समस्यामा परेका बालबालिकाहरू छन् भने उनीहरूको निम्ति सहयोग कसरी पुर्याउन सकिन्छ, सेवा प्रवाह कसरी गर्न सकिन्छ, कतिपय अवस्थामा सरकारी स्तरबाटै भएका थुप्रै सेवाहरू छन् तर त्यो ठाउँसम्म पुग्न सकिराखेको छैन भने गैर सरकारी क्षेत्रबाट पनि थुप्रै एउटा रिसोर्सहरू परिचालन गरिएको छ, त्यस कारण त्यो सेवा प्रवाह गर्ने कुराहरूमा चाहिँ नै महत्त्वपूर्ण भूमिका हुन्छ। चौथो पाटो भनेको साँच्चै नै उद्धार गरेर आएका ती बालबालिकाहरूको पुनर्स्थापनाका कुराहरूमा उनीहरूलाई सहयोग गराउने कुराहरूमा एकदम महत्त्वपूर्ण भूमिका हुन्छ र त्यसपछि संसार जगतले पनि वास्तवमा यस्ता कुराहरूलाई यो चलिआएकै त छ नि भनेर भन्ने होइन कि वास्तवमा यसको बारेको समाचारहरूलाई प्राथमिकता साथ चाहिँ दिने र कारवाही भएका कुराहरूलाई किनभने एउटालाई कारवाही गऱ्यौँ भने त्यसले अरू दसवटालाई अवेर गराउँछ, कारवाही गरेनौँ भने त यो यस्तै त हो त चलिरहन्छ भन्ने अवस्था हुन्छ, यो कुराहरूमा ध्यान पुर्याउन चाहिँ जरुरी हुन्छ।
अहिले तपाईँले सुन्नुभयो बाल श्रम र बाल अधिकारका सन्दर्भमा बाल अधिकार कर्मी तारक धितालसँग गरिएको कुराकानी।
तपाईँ अहिले अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकको प्रस्तुति कार्यक्रम मानव अधिकार शिक्षा सुनिरहनु भएको छ।
अब हामी प्रस्तुत गर्दैछौ मानव अधिकार सामान्य ज्ञान। मानव अधिकार शिक्षा रेडियो कार्यक्रममा सामेल मानव अधिकार सामान्य ज्ञान प्रश्नोत्तर प्रतियोगिता हो। यो प्रतियोगितामा भाग लिनुहोस् र पुरस्कार लैजानुहोस्। जेठ महिनाका लागि हामीले सोधेका थियौं राष्ट्रिय मानवाधिकार आयोगको स्थापना कहिले गरिएको हो, यो प्रश्नको सही जवाब हो 2057 साल जेठ 13 गते। धेरैजना श्रोताले यो प्रश्नको जवाब सन् 1948 डिसेम्बर 10 भनी पठाउनु भएको छ। 1948 डिसेम्बर 10 त मानवाधिकारको विश्वव्यापी घोषणा पत्र जारी भएको हो। प्रश्नको सही जवाफ दिने मध्ये राधा अधिकारी भट्टराई गोला प्रथाबाट पुरस्कृत हुनुभएको छ। फेसबुक पेजमा उत्तर लेखी पुरस्कृत हुनुभएकोमा राधा अधिकारी भट्टराईलाई हार्दिक बधाई छ। पुरस्कारका लागि हामीलाई सम्पर्क गर्नुहोला। अब यो महिनाको प्रश्न, संविधानको कुन धारामा बाल बालिकाको हकको व्यवस्था गरिएको छ? प्रश्न फेरि एकपटक, संविधानको कुन धारामा बाल बालिकाको हकको व्यवस्था गरिएको छ? यो प्रश्नको सही जवाब असार महिनाको मसान्तसम्म इन्सेकको ठेगानामा आइसक्नु पर्नेछ। हामीलाई पोस्ट बक्स नम्बर 2726 काठमाडौँ radio.insec@gmail.com पत्र पठाएर वा 01-5-21-87-70 फोन गरेर कार्यक्रममा सहभागिता जनाउन तथा प्रश्नको उत्तर पठाउन सक्नुहुनेछ। त्यसै गरी www.facebook.com/insecradio पेजमा राय सल्लाह सुझाव र प्रतिक्रिया व्यक्त गर्न सक्नुहुन्छ। सामान्य ज्ञानका विजेता प्रत्येक महिनाको पहिलो साता यसै कार्यक्रम मार्फत प्रसारण गर्नेछौं। हवस् त, यसका साथसाथै मानवाधिकार शिक्षा रेडियो कार्यक्रमबाट आगामी सातासम्मका लागि विशालजित पालिखेका साथसाथै म रमेश प्रसाद तिमलसिन्हा पनि विदा माग्छु। नमस्ते।